नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। बजेटको मार्गदर्शक दस्तावेजका रूपमा लिने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ। यस पटकको नीति तथा कार्यक्रमले विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न, विकासको ढाँचा, गति र संस्कृति फेर्ने संकल्प पनि गरेको छ। यस्तै नीति कार्यक्रमले विगतमा सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने लक्ष्य पनि लिएको छ। साथै निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाको आवश्यक स्रोत आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने विषयलाई पनि जोड़ दिएको छ। नीति कार्यक्रममा उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने योजनाहरू पनि समावेश भएका छन्। फजूल खर्च रोक्न, अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका अधिकार सूचीका विकास कार्यक्रमलाई समन्वयात्मक रूपमा अगाडि बढ़ाउने पनि भनिएको छ। निजी लगानी प्रवर्धनका लागि थप नीतिगत सुधार, वैदेशिक सहायतालाई राष्ट्रिय प्रणालीमा ल्याउने, जलवायु वित्त कोषमा नेपालको पहुँच बढ़ाउने, 16 योजनाको रणनीति अनुरूप सूचना प्रविधि, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकरणलाई जोड़ दिएको छ। आजको अन्तरसंवादमा हामी सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम र आगामी बजेटका प्राथमिकता लगायतका विषयमा केन्द्रित भएर योजनाविद एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर हजुर, नमस्कार।
अहिले बजेटको तयारी पनि भइरहेको छ, सरकारले अब हालै नीति तथा कार्यक्रम पनि ल्यायो। नीति कार्यक्रम र बजेटको सम्बन्ध अब कस्तो हुनुपर्छ? अहिले ल्याइएको नीति कार्यक्रमले मुलुकको विद्यमान अवस्थालाई सम्बोधन गर्न सक्ने अवस्था छ कि छैन? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
नीति तथा कार्यक्रम यो ओरिएन्टेसन हो, कता जाने भन्ने। समग्र कुरा त बजेटमा आउँछ। यसले कसरी जाने, कता जाने भन्ने कुरो दिएको हुन्छ। त्यसकारणले यसको र बजेटको सम्बन्ध त एकदम गहिरो हुन्छ। यसलाई पुष्टि गर्ने हिसाबले बजेटहरू आउने हो। यसमा राखिएका जुन मूल कुराहरू छ त्यसलाई आधार बनाएर विभिन्न बजेटमा राखिने कार्यक्रमहरू अथवा स्रोतको विनियोजन भनौँ न, स्रोतको विनियोजन त्यो अनुसार गर्ने हो। त्यस कारणले यिनीहरू दुईवटाको बिचमा घनिष्ठ सम्बन्ध हुन्छ। खालि यसको विस्तारित रूप बजेट हो भन्ने कुरो हामीले बुझ्नुपर्ने हुन्छ। अब जहाँसम्म यो अहिलेको नीति तथा कार्यक्रमलाई अब कसरी लैजाने, के हो, कस्तो हो भन्ने कुरा छ, मलाई चाहिँ यो ठिक लागेको छ। जुन नेपालका वर्तमान समस्या आयोजनाहरू सुरु गर्ने अनि ती आयोजनाहरू पूरा नगर्ने, खास गरी भौतिक पूर्वाधार क्षेत्रको तपाईँले अघि पनि भन्नुभयो, अनि हजारौँ हजार चाहिँ आयोजनाहरू सुरु भएर बस्ने, स्रोत खर्च हुने, आधा आधी पुग्ने, बस्ने, अनि त्यसबाट राष्ट्रले पाउनुपर्ने जुन फाइदा छ त्यो फाइदा प्राप्त गर्न नसक्ने, यो अवस्था हामीले धेरै पहिलेदेखि भोग्दै आएका छौँ। सरकारहरू अस्थिर रहने, अनि अस्थिर एउटा सरकार आउने, त्यसले केही काम गर्छु भनेर सुरु गर्ने, त्यो जाने, फेरि नयाँ आउने, पुरानोलाई पन्छ्याउने, नयाँ आफ्नो कार्यक्रम राख्ने, त्यो अहिले पनि चलि नै रहेको स्थिति हो। त्यस कारणले यो कुरोलाई अब साँचो लाउने, पुरानो अब संस्कृति, पुरानो ढाँचा, सबै कुरालाई परिवर्तन गर्ने भनेर जुन बजेट यो नीति तथा कार्यक्रममा राखिएको छ, त्यो अनुसार बजेट आयो भने त्यो ठिक छ भन्ने लाग्छ मलाई।
योजनाको पुनः प्राथमिकीकरण गरी आवश्यकलाई अगाडि बढ़ाउने र औचित्य नभएका योजना खारेज गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ, अझ भनौं मूल रूपमा उठान गरिएको छ। तर करोड़ौं अरबौं खर्च भइसकेका आयोजनाहरू खारेज गर्दा अथवा तिनको औचित्य छैन भनेर स्थगन गर्दाखेरि त विगतमा हामीले कुनै न कुनै औचित्य देखेर अनुसन्धानका आधारमा आवश्यकताका आधारमा ती आयोजना परियोजनाहरू अगाडि बढ़ाएका थियौं होला। फेरि स्थगन र खारेज गर्दाखेरि त अर्को आर्थिक भार पनि थपिने भएर त्यसबाट कुनै उपलब्धि नतिजा नै हासिल नहुने परिस्थिति पनि आउन सक्छ। अब कि त भन्नु पर्यो विगतमा हामीले अध्ययन अनुसन्धान बिना नै हचुवाका भरमा आयोजना परियोजना अगाडि बढ़ायौं, कि त अब हामीले योजनालाई अगाडि बढ़ाउँदाखेरि अब आर्थिक पक्षलाई पनि नियालेर खारेज गरिएको भनेर भन्नु पर्ला। यो विषयको सान्दर्भिकतालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?
विगतमा अध्ययन अनुसन्धान बिना आयोजनाहरू राखिएका कुरा त हो, चाहे त्यो स्थानीय तहमा होस्, चाहे त्यो प्रदेश तहमा होस्, चाहे त्यो संघीय तहमा होस्, अझ धेरै संघीय तहमा अध्ययन अनुसन्धान हुनुपर्ने पनि संघीय तहमै हो, ठुल्ठुला आयोजनाहरू हुने भएको हुनाले त्यो हो। तर तपाईँले उठाउनु भएको कुरो खारेजै गर्ने स्थगन गर्ने भन्ने कुरा चाहिँ त्यति राम्रो भएन कि भन्ने जे कुरा गर्नुभएको छ यहाँले, स्थगन गर्ने भने त अब बजेट हामीसँग स्रोत साधन थोरै छ, अब कार्यान्वयन गर्नुपर्ने कामहरू धेरै छन्, त्यसो हुनाले अब एकैचोटि दिन सकिँदैन, थोरै थोरै लाखमा दुई लाख चार लाख पाँच लाख दस लाख हालेर त्यो कार्यान्वयन पनि हुँदैन, कार्यान्वयन गर्नेलाई त्यसमा कुनै चाहिँ इन्सेन्टिभ पनि हुँदैन, त्यसबाट केही प्रगति भए जस्तो पनि देखिँदैन, त्यस कारणले गर्दाखेरि साधन स्रोतले कति भ्याउँछ त्यसमा पर्याप्त विनियोजन गर्ने त्यसलाई छिटोभन्दा छिटो सिद्ध्याउने जुन भन्ने कुरो छ त्यो जायज छ। जहाँसम्म अब परियोजना खारेजी गर्ने भन्ने छ, खारेजी गर्ने कुरा धेरै हुँदा पनि हुँदैन, अब कहीँ कहीँ त्यस्तो खालको डुप्लिकेसन भएको स्थिति रह्यो भने कहीँ कहीँ डुप्लिकेसन पनि छ। हेर्नुहोस् अब पार्टीहरूका बिचका व्यक्तिहरूका बिचका यी चाहिँ द्वन्द्व इगोका विभिन्न कुराहरूले गर्दाखेरि चाहिँ अब एउटैले काम गर्ने ठाउँमा दोहोरो तेह्रो आयोजनाहरू राखिएको स्थिति पनि नभएको होइन, र कतिपय अध्ययन नभइकन त्यतिकै राखिएका कुरा पनि छन्, हुँदै नभएको त्यस्तो खालको भन्ने होइन, तर त्यो अत्यन्त न्यून हुन्छ मेरो विचारमा, त्यो चाहिँ अत्यन्त न्यून हुन्छ, किनभने धेरै आयोजनाहरू त आवश्यकताकै आधारमा राखिएका छन् त्यसभरि नै, त्यसो हुनाले त्यसमा त्यही धेरै चिन्ता गर्नुपर्छ जस्तो लाग्दैन मलाई। जुन स्थगन गरेर चाहिँ छिटोभन्दा छिटो काम गर्ने भन्ने कुरो चाहिँ अब अहिले एउटा प्राथमिकतामा पर्छ, त्यो सिद्ध्याएपछि फेरि अर्को वर्ष अर्को प्राथमिकतामा पर्ला, त्यसरी जाने कुरो त ठिक हो भन्ने लाग्छ।
चालू आर्थिक वर्षको अहिले अब झण्डै 10 महिना बित्न पनि लागेको छ। अहिले हामी कुराकानी गर्दासम्म पुँजीगत खर्चको आँकडा हेर्ने हो भने 31.53% अर्थात एक तिहाई पनि रहेको छैन। पुँजीगत खर्चमा हाम्रो निरन्तर समस्या देखिँदै आएको छ। यसअघि यहाँ राष्ट्रिय योजना आयोगको नेतृत्वमा हुँदा पनि पुँजीगत खर्चको समस्यालाई कसरी समाधान गर्ने भनेर यहाँले पनि प्रयत्न गर्नुभएको थियो। अब कतिपय कुराहरू त नीतिगत व्यवस्था पनि गरिएका थिए, सुधार को पहल हुँदाहुँदै पनि सरकारले निरन्तर पुँजी सिर्जना गर्ने योजनामा खर्च गर्ने भनेर कुराहरू घोषणा गरिरहँदा योजनाहरू घोषणा गरिरहँदा तर नतिजामा सुधार हुन नसकिरहेको यथार्थ छ। यस्तो अवस्थामा कसरी अगाडि बढ्ने, किन हामी यो पुँजीगत खर्चको समस्या झेलिरहेका छौं? अब चालू खर्चको अनुपातमा पुँजीगत खर्चको विनियोजन अति नै न्यून छ, फेरि अर्कोतिर विकास निर्माणका कार्यपछि ठेकेदार कम्पनीहरूले भुक्तानी नपाएका कुरा पनि अर्कोतिर आइरहेका छन्। यो पुँजीगत खर्चमा देखिएको वास्तविक समस्या के होला?
अब धेरै समस्याहरू छन्, हेर्नुहोस् आयोजना पहिचानदेखि आयोजना छनौटका विषयदेखि लिएर गएर त्यसका कार्यान्वयनको जस्तो चाहिँ अब खरिद प्रक्रियामा पनि त्यसका समस्या छन्, कार्यान्वयन गर्दाखेरि अब ब्युरोक्रेसीसँग सम्बन्धित समस्याहरू पनि छन्, अनुगमन मूल्याङ्कनका समस्याहरू पनि छन्। अब मैले चाहिँ त्यति बेर अलिक माइन्युटली हेर्नु पर्यो भनेर हेरेको थिएँ, 100 भन्दा बढी समस्या देख्ने मैले, त्यसो हुनाले अब यो यो एउटा मात्रै चिजले यस्तो ढिलो भएको स्थिति होइन, तर मूल समस्या भनेको चाहिँ मैले के देख्छु भने अब आयोजनाको सङ्ख्या अत्यन्त धेरै बढ्ने, अब विनियोजन हुँदाखेरि 5 लाख तपाईँले यसो भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास मन्त्रालय आदिका हेर्नु हो भने मूलत पुँजीगत खर्च गर्ने निकायहरू भनेका तिनीहरू नै हुन्। अब तिनीहरूमा चाहिँ 5 लाख 10 लाख 2 लाख 4 लाख यस्ता खालका चाहिँ साना आयोजनाहरू पनि एउटा त सङ्घीय तहबाट जाने, दोस्रो चाहिँ धेरै ठाउँमा बाँडिने भएपछि ती कार्यान्वयनमा कुनै पनि नजाने त्यस्तो खालको समस्या, मूल रूपमा समस्या त्यो देखिन्छ। एउटा कार्यान्वयन गर्नलाई त्यो इन्सेन्टिभ पनि छैन, कार्यान्वयन गरेर केही हुन्छ भन्ने पनि छैन, त्यस कारणले त्यो बजेट छुट्याइदियो, अब त्यो त्यतिकै बस्छ, फेरि अर्को साल पनि त्यस्तै हुन्छ। त्यसो गर्दा हुन त 5 लाख 10 लाखको जस्तो देखिन्छ, तर सयौँ हजारौँ आयोजना त्यस्तै खालको हुँदाखेरि त त्यसले समग्रमा त असर पारि नै हाल्छ। एउटा पार्ट हो त्यो। अर्को पाटो चाहिँ यो पछिल्लो अवधिमा चाहिँ हामी अब यो आर्थिक अलिक मन्दीमा गएको कारणले, राजस्व कम उठेको कारणले गर्दाखेरि विनियोजन गरिएका रकमहरू पनि निकास दिने कुराहरूमा अलिक कन्जुसै गरेको स्थिति हो जस्तो पनि मलाई लाग्छ। त्यो पनि एउटा समस्याको रूपमा, किनभने अब कर्मचारी खर्च चाहिँ नियमित जुन चालु खर्च छ त्यसलाई त धान्नै पर्ने स्थिति हुन्छ, त्यो धान्नको लागि पुँजीगत खर्चलाई अलि टाइट गर्ने, त्यसलाई अलिकता पछाडि सार्ने त्यस्तो खालको स्थिति पनि भएको जस्तो लाग्छ। तर यो पछिल्लो चरणमा त्यसमा अलि सुधार आएको जस्तो पनि देखिन्छ। मूलत यो दुईवटा पाटो धेरै आयोजना हुनु, त्यसपछि अनि चाहिँ निकास पर्याप्त रूपमा नदिनु, अनि अर्को अनुगमनको पाटो पनि हाम्रो अत्यन्त कमजोरै छ। अनुगमन गरेर फलोअप गर्ने पनि चाहिँ अब सम्बन्धित मन्त्रालयले के गर्छन् भने त्यसलाई ठेक्का लाउने, अब ठेक्का लाएपछि त्यसको प्रक्रिया पुरा भयो, ठेकेदारको चाहिँ जिम्मामा गयो भन्ने हिसाबले लिएको जस्तो देखिन्छ। उनीहरूबाट पनि पर्याप्त अनुगमन नहुने, पर्याप्त दबाब पनि नहुने ठेकेदारलाई, अब त्यसमा किन हुन्छ त्यस्तो त मैले जान्दिनँ, तर चाहिँ त्यस्तो भएको देखिन्छ। यो अनुगमन गर्नुपर्ने जुन निकायहरू छ त्यसले पनि पर्याप्त मात्रामा राष्ट्रिय योजना आयोगै भनौँ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, यिनीहरूलाई अनुगमन गर्ने जिम्मेवारी दिएको देखिन्छ। अब मूलत सङ्घीय सरकारका सन्दर्भमा अब तिनीहरूले पनि पर्याप्त मात्रामा चाहिँ काम गर्न नसक्ने, अनि राष्ट्रिय विकास समस्या समाधान समिति भन्ने यो अनुगमन मूल्याङ्कनको एउटा सम्बन्ध माथिको अपेक्ष बढी छ, त्यसको बैठक पनि नियमित रूपमा बस्न नसक्ने, बसिहाले पनि एकदम खुत्रे मसिने समस्याहरूमा चाहिँ केन्द्रित भएर चाहिँ यो गर्ने भन्ने, तर चाहिँ त्यो मूल समस्याहरूमा नजाने अब राजनीतिक नेतृत्व, अब हरेक बेलामा चाहिँ यो अस्थिर सरकारको कुरा जति बेला पनि आइराख्ने हुनाले राजनीतिक नेतृत्वले त्यसमा ध्यान दिन पनि नसक्ने, कतिपय त प्रधानमन्त्रीहरूले त्यसको महत्त्व पनि नबुझ्ने र त्यहाँ पर्याप्त मात्रामा छलफल पनि नहुने, त्यस्तो कारणले गर्दाखेरि पनि चाहिँ अनुगमन मूल्याङ्कनको पाटो कमजोर भएको जस्तो मैले चाहिँ ठान्दछु।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले सरकारले घोषणा गरेको नीति कार्यक्रम र आगामी बजेटका प्राथमिकता लगायतका विषयमा केन्द्रित भएर योजनाविद एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले अब नीति कार्यक्रम मार्फत विकास निर्माणका क्रममा देखा परेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने भनिएको छ। यो भाषा नीति तथा कार्यक्रम उल्लेख भएकै हो जसलाई मैले उद्धृत गरे। अहिले विकासको सवालमा देखा परेका समस्या के हुन् जस्तो यहाँलाई लाग्छ? थोरै मैले पृष्ठभूमिमा यहाँको नेतृत्वमा राष्ट्रिय योजना आयोगमा भएका केही कुरालाई पनि जोड्न चाहे। त्यति बेला यहाँहरूले विक्रम सम्मत 2100 सालसम्मको एउटा दीर्घकालीन 25 वर्षीय रणनीति पनि तय गर्नुभएको थियो, त्यसमा आफ्नै किसिमका लक्ष्यहरू पनि थिए। तर अहिले 16 योजना आउँदाखेरि ती विषयहरू कता गए भनेर खोज्नुपर्ने अवस्था पनि एकातिर रहेको छ। विगतमा प्राथमिकता प्राप्त 1, 2, 3 अर्थात P1, P2 र P3 को अवधारणामा त्यसरी योजनाको वर्गीकरण गरिन्थ्यो। अब 69 सालमा राष्ट्रिय गौरवका आयोजनाको जुन एउटा अवधारणा पनि शुरू भएर यहाँहरूको पालामा रणनीतिक आयोजना भन्ने एउटा अवधारणा पनि आइसकेको थियो। तर यो विकास निर्माणको सवालमा, पूर्वाधार निर्माणको सवालमा एउटा एकद्वार नीति अथवा एकद्वार प्रणाली अथवा एउटै अवधारणाबाट अगाडि बढ्न नसक्दाखेरि धेरै नै समस्याहरू देखा परेका हुन् कि के लाग्छ यहाँलाई यथार्थमा?
होइन, तपाईँले भनेको कुरो एकदम सही कुरा हो। हाम्रोमा धेरै कन्फ्युजन छ। अब जस्तो 15 योजनाले 25 वर्षे दीर्घकालीन सोच ल्यायो, त्यो अनुसार 16 योजना बनेको छ, तर 16 योजनाले थोरै ओनरसिप त लिएको छ, 15 योजनाको आधारमा गरेको भनिएको छ। तर अब अहिलेकै नै तथा कार्यक्रममा पनि त्यो 15 योजनाका कुराहरू छैनन् त्यसमा। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने भन्ने कुरो त राखिएको छ, तर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने भनिसकेपछि अब राष्ट्रिय आकांक्षा के हुन् भन्ने कुरो त एउटा प्रश्न बनाउनु पर्ने हाम्रो आवश्यकता छ। त्यसलाई 15 योजनामा त्यसको प्रारम्भिक चाहिँ रूप चाहिँ तयार गरिएको छ। 15 योजना 10 राष्ट्रिय आकांक्षा राष्ट्रिय लक्ष्यहरू निर्धारण गरिएको छ र त्यो राष्ट्रिय लक्ष्य अनुसार अगाडि बढ्ने भनिएको छ, तर यसलाई सबै पार्टीहरूले ओनरसिपमा लिएको देखिँदैन। जस्तो अहिले मैले बिहान नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकमा प्रश्न उठ्यो भनेर म हेर्दै थिएँ, नेपाली काङ्ग्रेस र अब नेकपा एमाले दुईटा मेजर पार्टीहरू पनि हुन्, दुईटा संविधान बनाउँदाखेरि पनि यिनीहरूले मूलत यी दुईटाको नेतृत्वमा बनेको संविधान हो, संविधानले समृद्धिका कुराहरू गरेको छ, सुखका कुराहरू गरेको छ र संविधानको निर्देशित चाहे त्यो प्रस्तावनामा होस्, चाहे निर्देशक सिद्धान्तमा होस्, चाहे नीतिहरूमा हुन्, चाहिँ अब समृद्ध नेपाललाई समृद्ध बनाउने कुराहरू त्यहाँ परेका छन् र ओड पनि समृद्ध भन्ने परेको छ। तर यहाँ अहिले चाहिँ दुईटा रुलिङ पार्टीहरू मेजर पार्टीहरू जसले पनि सरकार बनाएको छ उनीहरूकै बिचमा पनि यसमा कन्फ्युजन भएको जस्तो मैले देख्छु। त्यहाँ प्रश्न उठेको के रहेछ भने अब समृद्ध नेपाल सुखी नेपाली भन्ने चाहिँ अब विषय त्यहाँ पर्यो, हामीले भन्ने गरेको समुन्नत नेपाल सम्मानित नेपाली भन्ने चाहिँ परेन भन्ने कुरो उहाँले उठाउनु भएको छ। एउटा कुरो त उहाँले के बुझ्नु भएन, एकजना साथीले उठाउनु भएको छ के हो भने यो अहिलेको समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरो चाहिँ 15 योजनाको मार्गदर्शन हो र यो 25 वर्षको लागि लागू हुने भनेर भनिएकै छ र 16 योजनामा पनि चाहिँ त्यो कुरो उल्लेखित छ। त्यस कारणले यो राष्ट्रिय कुरो नै हो। अब त्यसमा सबै पार्टीहरूले ओनरसिप लिनुपर्ने जुन स्थिति छ त्यो स्थिति चाहिँ हो। हाम्रा बिचमा जम्मै आफ्ना आफ्ना जो जो सरकारमा जान्छ उसले आफ्नो आफ्नो मात्रै चाहिँ कुराहरू गर्ने र पार्टीहरूको बिचमा मतैक्यता नभएको कारणले गन्तव्यमा एकता छैन र गन्तव्यमा एकता नभएको कारणले कार्यान्वयनमा बेला बेलामा समस्या आउने गरेको मैले देख्छु। समृद्ध नेपाल सुखी नेपालीको खाका पनि अब यो अहिलेको जुन नीति तथा चाहिँ कार्यक्रम छ त्यसमा राखेको दुई ठाउँमा राखे देखेँ मैले त्यसलाई, तर त्यसलाई अलिकति प्रष्ट बनाउनु पर्ने र मेरो चाहिँ भनाइ अब खास गरी दुईवटा पार्टीहरू सकिन्छ भने तिनवटा चारवटा पार्टीहरूको बिचमा पनि यो राष्ट्रिय नारा पनि एउटा बनाउनु पर्ने आवश्यकता मैले महसुस गरिरहेको छु। होइन भनेदेखि चाहिँ अब संविधानले भनेको कुराहरू नै गरिरहेछ गर्न त त्यो 15 योजना बनाउँदाखेरि भर्खर संविधान बनेको थियो, संविधानको मार्गदर्शनलाई आधार बनाएर चाहिँ गरिएको हो, तर त्यो भयो के भने एउटा त चाहिँ नेकपा माओवादी सहित भएर बनाएको त्यो चिज हो, नेकपा माओवादीले पनि त्यसलाई चाहिँ ओनरसिपमा लिएको देखिँदैन। त्यसमा त त्यो नेकपा माओवादीको चाहिँ त्यो त्यो त बेइमानी हो भन्छु मैले, किनभने ऊ सहित भएर बनाएको ऊ साझा घोषणा पत्रमा आधारित भएर त्यसमा लेखिएका कुराहरूलाई समावेश गरेर बनाएको चिज भएको हुनाले त्यो अनुसार चाहिँ गरिएको हो। तर यसलाई चाहिँ माओवादीले अहिलेसम्म लिएको छैन ओनरसिपमा एउटा चिज। अब नेपाली काङ्ग्रेससँग पनि त्यसमा चाहिँ सहकार्य गर्दै जानुपर्ने देख्छु मैले, कतिपय कुराहरूमा त्यसमा फरक मत नेपाली काङ्ग्रेसको देखिन्छ। त्यति बेर हेर्दाखेरि हामीले नेपाली काङ्ग्रेसको पनि 2077 र 2074 चाहिँ घोषणा पत्र हेऱ्यौँ र 2070 घोषणा पत्रमा नेपाली काङ्ग्रेसको घोषणा पत्रमा पनि समृद्ध नेपाल समुन्नत नेपाली भनेर लेखेको छ। समृद्ध नेपाल समुन्नत नेपाली भने 2070 लेखेको छ, त्यो 74 पनि त्यसलाई अलिकति क्यारियन गरिएको छ, तर पछिल्लो चरणमा एमाले बोकेको समृद्ध नेपाल सुखी नेपालीको नारा भएको कारणले गर्दा त्यसबाट फरक बनाउनुपर्छ भन्ने चाहिँ मान्यता अन्तर्गत अर्को फरक बनाएको स्थिति देखिन्छ, त्यो पनि गल्ती भइराखेको छ भन्ने मलाई ठान्दछु। मेरो भनाइ चाहिँ मूल रूपमा चाहिँ पार्टीहरूका बिचमा चाहिँ मूल नारा के हो भन्ने कुरोमा पनि चाहिँ मतैक्यता आवश्यक छ भन्ने मैले ठान्छु। अब यो अहिलेको नीति तथा कार्यक्रमले त्यो मूल नारालाई बोक्दै नभएको भन्ने कुरो पनि होइन, तर त्यसलाई प्रष्ट रूपमा मूर्त रूपमा चाहिँ अलिक कम भएको छ कि जस्तो ठान्दछु।
अहिले अब अर्थतन्त्रका आन्तरिक सूचकहरू संकुचनमा परेको भनेर विश्लेषण पनि भइरहेको छ, तथ्याङ्कले पनि त्यही नै देखाएको छ। अब विकासको सवालमा के कस्ता योजनाहरू अगाडि बढाउँदा उपयुक्त हुन्छ, जबकि यहाँले भन्नुभयो कि सुखी नेपाली समृद्ध नेपालको अवधारणालाई पनि अगाडि बढाउनु पर्नेछ, यसमा एकरूपता हुन पनि जरूरी छ। तर सुखी नेपाली समृद्ध नेपाल बनाउन खास गरी आर्थिक वृद्धि र आर्थिक विकासको सवालमा हामीले प्रगति गर्नुपर्छ होला। जस्तो अहिले अब केन्द्रीय तथ्याङ्क कार्यालय को तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने पनि अहिले हामीसँग श्रम शक्ति रहेको छ, युवा पुस्ताको संख्या पनि बढ़िरहेको छ, जनसांख्यिकी लाभको अध्ययन गर्ने हो भने केन्द्रीय तथ्याङ्क कार्यालयको जुन तथ्याङ्क छ, अबको 27 वर्षसम्म नेपालले जनसांख्यिकी लाभ लिन सक्छ। तर जे जसरी श्रम शक्ति पलायन भइरहेको छ, युवा पुस्ताहरू पलायन भइरहेको छ, जो चाहिँ शिक्षित पंक्ति छ त्यो पलायन भइरहेको छ, स्वदेशमा रोजगार छैन भनेर पनि भनिएको छ, तथा सरकारले बजेट र कार्यक्रममा विभिन्न किसिमका रोजगारका कार्यक्रम त ल्याइरहेको छ तर त्यो प्रभावकारी हुन सकिरहेको छैन भनेर पनि टीका टिप्पणी भइरहेको छ। यो सन्दर्भमा सुखी नेपाली र समृद्ध नेपालको जुन अवधारणा छ र जसलाई आर्थिक वृद्धि र विकासको सवालमा कसरी अगाडि बढाउँदा उपयुक्त हुन्छ, जहाँ कि मैले हाम्रो श्रम बजारको पनि कुरा गरे।
हामीले अलिकता चाहिँ पुरानो केही वर्ष अगाडिको स्थिति हेर्नुपर्छ होइन। अब कोभिडभन्दा अगाडि हाम्रो अर्थतन्त्र ठिकै गतिले गएको थियो, लगभग 3 वर्ष त 7% औसत आर्थिक वृद्धि दर थियो। कोभिडले असर पार्यो, कोभिड पछि अब रिकभर हुन लागेको थियो, तर राजनैतिक चाहिँ खिचतानी फेरि अस्थिरता सुरु भयो र अनेक किसिमका खेलहरूको कारणले गर्दाखेरि अब अर्थमन्त्रीहरूका पनि त्यति कुशलता नदेखिएको कारणले जस्तो लाग्छ मलाई, अब हाम्रो राजस्व पनि अत्यन्त घट्यो र देश नै आर्थिक सङ्कटमा पर्यो। अब अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालयको यो भर्खरै चाहिँ जारी भएको उनीहरूको तथ्याङ्कले के भन्छ भने आर्थिक वृद्धि दर अब तुलनात्मक रूपमा अलिकति माथि जाने हो कि भन्ने कुरो देखाएको छ, 7.5% जति लगभगमा जाने हो कि भन्ने देखाएको छ। तर यो अझै बढाउनु पर्ने आवश्यक छ, बढाउन पनि सकिन्छ। खास गरी निजी क्षेत्रको लगानीलाई अलिकता प्राथमिकता दिने, उनीहरूलाई उत्साहित बनाउने एउटा पाटो भयो, सरकारी पुँजीगत खर्चलाई अलिक बढाउनु पर्ने अर्को पाटो भयो, र निर्यात पनि अहिले त अलिकति बढेकै देखिन्छ। हुन त अब यो निर्यात बढाइ चाहिँ हाम्रो आयातको तुलनामा हात्ती र मुसो जस्तो देखिन्छ, तर पनि चाहिँ अब त्यसलाई त्यही पनि अलिकति बढाउँदै जानुपर्ने, 50%भन्दा बढी नै अब अहिले चाहिँ निर्यात बढेको जस्तो देखिन्छ। यी सबै चिजहरूलाई बढाउने हो भने हाम्रो आर्थिक वृद्धि दर बढाउन सकिन्छ, र आर्थिक वृद्धि दर बढेसँगै अब यहाँ चाहिँ रोजगारी पनि अलिकता निजी क्षेत्र एक्टिभेट हुने, सरकारी क्षेत्र एक्टिभेट हुने बित्तिकै रोजगारीहरू बढ्छ। अब अहिलेको जुन वर्तमान हाम्रो युवा जनशक्ति छ त्यसलाई अब रातारात एकैचोटि सबै चाहिँ सबैलाई यहीँ नेपालमा रोजगारी दिन त सम्भव छ जस्तो मैले ठान्दिनँ, तर क्रमशः बिस्तारै बढाउँदै जाने, देशभित्रको चाहिँ कामको गतिलाई बढाउने, देश उद्यमशीलतालाई अलिकता बढाउने त्यस्तै हिसाबले जान थाल्यौँ हामीले भने क्रमशः त्यो बिस्तारै कम हुन्छ। र त्यसै पनि अब के म देख्दैछु भने अहिलेको जुन अन्तर्राष्ट्रिय परिस्थिति विकास हुँदैछ, हिजो चाहिँ खुला चाहिँ अर्थव्यवस्थाको अन्तर्गत चाहिँ यो जनशक्तिलाई पनि त्यसै गरी एक ठाउँबाट अर्को ठाउँमा जान खुला गरिएको स्थिति थियो, तर अब अन्तर्राष्ट्रिय अमेरिकाको चुनावपछि ट्रम्प राष्ट्रपति भइसकेपछि अब जुन संरक्षणवादमा चाहिँ अमेरिका गयो, अब अमेरिकालाई फलो गरेर अरू देशहरू पनि संरक्षणवादमा जाने चाहिँ क्रमशः स्थिति देखिँदैछ। अब अहिले वस्तुमा भन्सार लगाएर चाहिँ वस्तु आयातलाई नियन्त्रण गर्ने कुराहरू गरिएको छ, र क्रमशः अब त्यहाँ चाहिँ आप्रवासीहरूलाई त्यहाँबाट चाहिँ अब अहिले त अवैधलाई भनिएको छ, बिस्तारै आप्रवासीहरूलाई चाहिँ बाहिर पठाउने त्यस्तो खालको नीति पनि आउँदैछ, र त्यो युरोपमा पनि त्यसको सङ्केत देखिन थालेको छ। अब हुँदाहुँदा अरू डेभलपमेन्ट कन्ट्रीहरूमा पनि त्यो चिज पर्यो, खास गरी हाम्रो चाहिँ जहाँ जनशक्ति गइरहेको छ, यो चाहिँ अब मध्यपूर्व मध्यपश्चिम र चाहिँ पूर्व
हुन्छ हुन्छ हाम्रो कार्यक्रमको समय सकिएको छ।
त्यसलाई पनि समस्या आउन सक्छ कि भन्ने मलाई लागिरहेको छ। त्यसो हुनाले युवाहरूलाई देशभित्र
हुन्छ यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ। आजको अन्तरसंवादमा हामीले सरकारले घोषणा गरेको नीति कार्यक्रम र आगामी बजेटका प्राथमिकता लगायतका विषयमा केन्द्रित भएर योजनाविद एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।